आत्मिकता सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफिसी एक अध्याय पद एक र दुईबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आरम्भ गरौं। प्यार प्रभुजी, फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छौं, किनकि तपाईँको अनुग्रहको कारण यो समय दिनुभएको छ, यो बिहानी पख देख्न दिनुभएको छ, यो मौका दिनुभएको छ कि हामी तपाईँको वचन अध्ययन गर्न सकौं, तपाईँको वचनबाट सिक्न सकौं। प्यार प्रभुजी, हामीलाई तपाईँको वचनको रहस्य खोलिदिनुहोस्, हाम्रो मन हाम्रो हृदयलाई तपाईँ छुइकन तपाईँको वचन अध्ययनमा मन लगाउने दिल दिनुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु, उनीहरूलाई हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी एक अध्याय पद एक र दुईबाट देख्न गइरहेका छौं। एफिसी एक अध्याय एक र दुई पदमा भनिएको छ, पाउल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई, तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस्। यो पाउलका पत्रहरूको सम्पूर्ण परिचय खण्डमा सबभन्दा संक्षिप्त हो। यो यस कारणले संक्षिप्त छ किनभने यो पत्र एफिससको मण्डलीलाई पठाइएको थियो, तर सम्पूर्ण मण्डलीहरूको लागि लक्षित गरिएको थियो। कोही असल हस्तलिखितमा इन एफिसो छोडिएको छ, त्यहाँ त्यो छैन, यानि एफिसमा यो शब्द छैन, छोडिएको छ। अर्को शब्दमा, यो पत्र त्यस दिनमा मण्डलीहरूको लागि सूचना दिन धेरै मण्डलीहरूलाई पठाइने पत्र थियो। पाउल जति जुन सन्देश स्थानीय मण्डलीलाई लेखिरहेका छन्, त्यति नै अरू मण्डलीहरूको निम्ति पनि लेखिरहेका छन्। पाउल भन्छन् कि उनी प्रेरित हुन्। प्रेरित के हो? यो चर्चमा अति नै उच्च श्रेष्ठ कार्यालय हो, कार्यभार नियुक्ति हो, जुन कि मण्डली तत्पश्चात कहिले पनि पाएको थिएन। आज चर्चमा कोही पनि प्रेरित हुँदैन। साधारण कारण यही हो कि तिनीहरूले प्रेरितको भेट्नुपर्ने मागहरूको, आवश्यकताहरूको, योग्यताहरूको पूरा गर्न सक्दैनन्। यहाँ ती आवश्यक कुराहरू, ती योग्यताहरूको बारेमा हामी देख्छौ। पहिलो हो, प्रेरितहरूले आफ्नो यसको कार्यभारको आदेश सिधै जीवित येशूको ओठबाट ग्रहण गरे। पाउलले त्यसको आफ्नो निम्ति दावी गरे। पाउल गलाती एक अध्याय एक पदमा लेखे, पाउल प्रेरित न त मानिस सरका न कुनै मानिसद्वारा, तर येशु ख्रीष्ट र उहाँलाई मरेकोबाट ब्यौताउनु हुने परमेश्वर पिताबाट। त्यही नै कारण म विश्वास गर्दछु कि पाउलले यहुदा इस्करियोतीको स्थान लिए। चेलाहरू मत्तियासलाई चुने, तर म कहीँ पनि पाउँदिन कि प्रभु येशु ख्रीष्टले उसलाई प्रेरित बनाउनु भयो। यो स्पष्ट छ कि निश्चय नै सम्पूर्ण प्रेरितहरूले आफ्नो कार्यभारको आदेश सिधै प्रभु येशुबाट पाए। अनि दोस्रो योग्यता हो, प्रेरितहरूले उद्धारकर्तालाई र उहाँको पुनरुत्थानलाई देखे। पाउले यो माको पूरा गरी भेटाए, यो योग्यताको भेटाए। अनि तेस्रो योग्यता हो, तिनीहरूले विशेष खास प्रेरणाहरूको अभ्यास गरे। तिनीहरूले शास्त्रको व्याख्या गरे र लेखे। योहन्ना 14 अध्याय 26 पद 16 अध्याय 13 पद गलाती 1 अध्याय 11 र 12 पद अनुसार निश्चय नै अन्य कुनै प्रेरितहरू भन्दा धेरै त्यस नापमा पावल नापिन सक्छन्। चौथो योग्यता हो तिनीहरूले सर्वश्रेष्ठ अधिकारको अभ्यास गरे। योहन्ना 20 अध्याय 20 र 23 पद पहिलो कुरन्ती 10 को 8 पद अनुसार अनि पाँचौ योग्यता हो तिनीहरूको अधिकारको चिनो आश्चर्य कर्महरू गर्ने तिनीहरूको शक्ति थियो। मर्कुस 6 अध्याय 13 पद लुका 9 अध्याय 1 र 2 पद र प्रेरित 2 अध्याय 43 पद अनुसार म विश्वास गर्दिन कि आज त्यस्तो शक्ति मानिसहरूमा लगानी गरिएको छ। त्यो प्रेरितहरूको ब्याज यानि चिनो थियो। छैटौं योग्यता थियो तिनीहरूलाई चर्चहरूको खडा गर्न विश्वव्यापी आदेश दिइएको थियो। दोस्रो कुरन्थी 11 अध्याय 28 पद अनुसार पावलले यी प्रेरितहरूको निम्ति चाहिने छ माग वा योग्यताहरूको भेटेका थिए। मित्र, यहाँ पद एकको पहिलो खण्डमा पावल भन्छन्, पावल परमेश्वरको इच्छाद्वारा येशु ख्रिष्टको प्रेरित। पावलले आफ्नो प्रेरित्व मण्डलीको निवेदन वा मानिसको इच्छा वा व्यक्तिगत महत्वाकांक्षामा नभएर परमेश्वरको इच्छामा आश्रित गरे। उसले गलातीहरूलाई लेखे, गलाती 1 अध्याय 15 र 16 पदमा, तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गराउनु हुने र आफ्नो अनुग्रहद्वारा बोलाउनु हुने परमेश्वरलाई खुसी लाग्यो, तब ममा उहाँले आफ्ना पुत्रलाई प्रकट गराउन मैले उहाँलाई अन्य जातिहरूको बीचमा प्रचार गर्न मैले तुरुन्तै कुनै मानिसहरूसँग केही सल्लाह लिइन। फेरि पाउलले तिमोथीलाई भने, पहिलो तिमोथी 1 अध्याय 12 र 13 पदमा, म उहाँमा अर्थात मलाई सामर्थ्य तुल्याउनु हुने येशु ख्रिष्ट हाम्रा प्रभुमा धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई आफ्नो सेवामा नियुक्त गरेर विश्वासी ठान्नुभयो। म अगाडि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिए, तापनि मैले यो अजान र अविश्वासमा गरेको हुनाले म कृपा पात्र भए। पावलले आफ्नो प्रेरित्वको जग वा आधारको रूपमा बार बार परमेश्वरको इच्छाको उल्लेख गरे। तपाईँ पहिलो कुरन्थी 1 अध्याय 1 पद, दोस्रो कुरन्थी 1 अध्यायको 1 पद, कलसी 1 1 पद, दोस्रो तिमोथी 1 1 पदको जाँच गर्न सक्नुहुन्छ। उसले यी सारा पदहरूमा यो नै भन्छन्, पावल परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येशूका प्रेरितबाट। आगे भन्छन्, एफिसमा भएका पवित्र जनहरू र ख्रिष्ट येशूमा विश्वास गर्नेहरूलाई। यहाँ पहिले हामी हेरौं एफिससमा भएका पवित्र जनहरूलाई। यहाँ उल्लेखित शब्द पवित्र जनहरू, जुनको अंग्रेजीमा हुन्छ सेन्ट, ग्रीक शब्दमा हो हेगियोस, जुनको मतलब हो पवित्र वा अलग गरिएको। यो शब्दको प्राथमिक भाव यही हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा जुन परमेश्वरको हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा, कुनै वस्तु जुन परमेश्वरको हो। भेट हुने पाल वा पवित्र वासस्थानमा टाबरनाकलमा भएका भाँडाहरू, बर्तनहरूलाई पवित्र सामानहरू भनिन्थे। किन? के तिनीहरू खास गरेर अति नै सुन्दर र अति नै असल र अति नै पवित्र थिए? अहँ, मलाई लाग्छ उजाड स्थानको 40 वर्षको लामो यात्रामा ती बर्तनहरू, सामानहरू ठोकिएर कुचिएका थिए, कुरूप भइसकेका थिए देख्नमा। मित्र, ती सामानहरू यसकारण पवित्र थिए किनभने तिनीहरू परमेश्वरको प्रयोगको लागि थिए। मित्र, पवित्र जन भनेको, सेन्ट भनेको त्यो व्यक्ति हो जसले ख्रिस्टलाई विश्वास गरेको छ र परमेश्वरको प्रयोगको लागि अलगिएको छ। आज संसारमा दुई प्रकारका मानिसहरू छन्। परमेश्वरका जन जो पवित्र जन हो, किनकि तिनीहरूले ख्रिस्टलाई उद्धारकर्ताको रूपमा विश्वास गरेका छन् र आफैलाई उहाँको सेवामा उपलब्ध गराएका छन्। अनि अर्को चाहिँ शैतानका जन जो त्यसकै चालमा हिँड्छ, जीवित परमेश्वरको वास्ता र लालसा छैन, उद्धारको वास्ता छैन, जो ख्रिस्टलाई उद्धारकर्ताको रूपमा जानेका छैनन् र जान्न पनि चाहँदैनन्। मित्र, संसारमा यी दुई समूहका मानिसहरूको बीचमा तपाईँ निश्चय नै एउटामा पर्नुहुन्छ, त्यहाँ तेस्रो विकल्प छैन। यो सत्य हो कि त्यहाँ कोही कोही पवित्र जनहरू छन् जो परमेश्वरको प्रयोगको लागि प्रयोग भइरहेका छैनन्। त्यो तिनीहरूको दोष हो। तिनीहरू परमेश्वरको प्रयोगको लागि र उहाँको सेवाको लागि अलग गरिएका छन्, छुट्याइएका छन्। पवित्र जनहरूले पवित्र जन जस्तै काम गर्नुपर्छ, त्यो सत्य हो। तर मित्र, यो कुराको याद राखौं कि तिनीहरूले काम गर्ने, व्यवहार गर्ने वा जीवनयापन गर्ने तरिकाको कारण तिनीहरू पवित्र जनहरू सेन्ट होइनन्। तिनीहरू यस कारण पवित्र जनहरू यानि सेन्टहरू हुन् किनभने यो ख्रिस्टमा तिनीहरूको स्थिति हो, तिनीहरूको स्थान हो, तिनीहरू उहाँको प्रयोगको लागि उहाँका हुन्। त्यसपछि पद एकको अन्तिम खण्डमा हेर्नेछौ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, तिनीहरू विश्वासीहरू हुन्। विश्वासीहरू र पवित्र जनहरू एउटै कुरो हो, उही कुरो हो। पवित्र जन र पवित्र जन जस्तो हुनुपर्छ र विश्वासी विश्वासयोग्य हुनुपर्छ। विश्वासी त्यो व्यक्ति हो जसले ख्रिस्टलाई विश्वास गरेको छ, र पवित्र जन पनि उही व्यक्ति हो। मित्र, पवित्र जन र विश्वासी उही एउटै कुरो हो। विश्वासी चाहिँ मानवीय दृष्टिकोणबाट ख्रिस्टियनको उपाधि हो भने पवित्र जन चाहिँ ईश्वरीय दृष्टिकोणबाटको ख्रिस्टियनको उपाधि हो। अर्को शब्दमा भनिएको छ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, ख्रिस्ट येशूमा। यो सबभन्दा धेरै अद्भुत कुरो हो। यो पत्रले यो कुरा अति नै धेरै गरेर विस्तार गर्दछ र पछिबाट म यसमा निकै समय दिनेछु। मेरो निम्ति नयाँ नियममा सबभन्दा महत्वपूर्णको शब्द हो मा। थ्योलोजियन शास्त्रका धर्म विद्वानहरू केही विचारहरू लिएर हामीलाई यो भन्न कोसिस गर्दछन् कि उद्धार पाउनको अर्थ के हो, कसरी तपाईँ आफ्नो उद्धारको परिभाषा दिन सक्नुहुन्छ। त्यहाँ त्यस्ता शब्दहरू छन्, छुटकारा, पापमोचन, धार्मिककरण, मिलाप, प्रायश्चित र ख्रिस्टको प्रतिस्थापक बलिदान। यी सबै शब्दहरू असल छन्, अद्भुत छन्, तर तिनीहरू हरेकले हाम्रा उद्धारको एक स्थितिको विचारको मात्र दिन्छ। उद्धार पाउनुको मतलब के हो? यसको मतलब हो ख्रिस्टमा हुनु। हामी पहिलो कोरिन्थी 12 अध्याय 12 र 13 पद अनुसार पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टमा अखण्डीय रूपमा शरीरको अङ्गको रूपमा जोडिएका छौं। हामीलाई विश्वासीको शरीरमा राखिएका छौं। हामीलाई भनिएको छ पहिलो कोरिन्थी 6 अध्याय 17 पदमा, तर त्यो जो प्रभुसँग मिल्छ त्यो एकै आत्माको बन्धछ। हामी उहाँका हौं र त्यो भन्दा अद्भुत कुरा केही छैन। रोमी 8 अध्याय 1 पदमा भनिएको छ, यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई दण्डको आज्ञा छैन। मित्र, ख्रिस्ट येशूमा हुने कुरा उद्धारको सबभन्दा महान सिद्धि हो। डाक्टर लेविस स्पेरी च्याफर्डले नयाँ नियममा त्यो शब्द इन यानी मा 130 पल्ट उल्लेख भएको भेटाए। प्रभु येशूले भन्नुभयो युहन्ना 15 अध्याय 4 पदमा, तिमीहरू ममा र म तिमीहरूमा। ओ, यो कति अद्भुत कुरा! हामी ख्रिस्टमा छौं। म यसको वर्णन गर्न सक्दिन, यो अति नै गहिरो छ। विश्वासीहरू ख्रिष्टमा छन् र ख्रिष्ट विश्वासीमा हुनुहुन्छ। हामी उहाँसँग जोडिएका छौं। शिर शरीरमा छ र शरीर शिरमा छ। मेरो शरीर शिरले यसलाई निर्देशन नगरिकन चाल चल्न सक्दैन। कलिसिया जुन ख्रिष्टको शरीर हो, ख्रिष्टमा छ जो शिर हुनुहुन्छ। एफिसियरको सम्पूर्ण सत्यताहरू यो तथ्यमा वरिपरि घुम्दछ। भनिएको छ, पावल परमेश्वरको इच्छाद्वारा ख्रिष्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रिष्ट येशूमा विश्वास गर्नेहरूलाई, अनि दुई पदमा भनिएको छ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु येशू ख्रिष्टबाट अनुग्रह र शान्ति मिलोस्। यस पदमा दुई अभिवादनको शब्द प्रयोग भएको छ, अनुग्रह ग्रेस र शान्ति पीस। अनुग्रह मिलोस् अमित्र, अनुग्रह पावलको दिनमा अन्य जाति संसारको अभिवादन गर्ने तरिका थियो, अनि अनुग्रहको ग्रीक शब्द हो केरिस। दुईजना मानिसहरू बाटोमा वा कहीँ भेटघाट भए एक आपसलाई केरिस भनेर अभिवादन गर्दथे, जस्तो कि हामी नमस्कार वा जय मसी भनेर अभिवादन गर्दछौ। अनि यो अभिवादन गर्ने केरिस वा अनुग्रह शब्द अझै त्यहाँ ग्रीसमा पाउँछौ। अनि शान्ति मिलोस् चाहिँ धार्मिक संसारमा अभिवादन गर्ने तरिका थियो। शान्ति त्यो अभिवादनको शब्द तपाईँ यरुसलेममा सुन्नुहुन्छ, सालोम। शान्तिको हिब्रू शब्द हुन्छ सालोम। पावलले यी दुई शब्दहरूलाई लिन्छन् जुन त्यस दिनमा अभिवादन गर्ने आम तरिका थियो, अनि यी दुवैले अद्भुत अर्थ दिन्छ। परमेश्वरको अनुग्रह त्यो माध्यम हो जुनद्वारा उहाँले हामीलाई उद्धार गर्नुहुन्छ। मित्र, तपाईँले परमेश्वरको शान्तिको यानी मिलापको अनुभव गर्न सक्नुभन्दा पहिले तपाईँले परमेश्वरको अनुग्रहको जान्नै पर्छ। पावलले सधैँ ती दुई शब्दहरूलाई त्यस क्रममै राख्छन्। शान्तिको अघि पहिले अनुग्रह, यानि अनुग्रह पहिले त्यसपछि शान्ति। रोमी 5:1 भनिएको छ, यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हाम्रा परमेश्वरमा मिलाप यानि शान्ति भएको छ। आज तपाईँ शान्ति शब्द, पीस शब्द जताततै जहीँ कहीँ देख्नुहुन्छ, सुन्नुहुन्छ, अनि सामान्यतया यसले विश्वको कुनै भागमा शान्तिको संकेत हुन्छ वा विश्व शान्तिको संकेत हुन्छ। मित्र, तर जबसम्म संसारले विश्वले परमेश्वरको अनुग्रहको जान्दैन, तबसम्म यसले शान्तिको कहिले पनि जान्दैन, थाहा पाउने छैन। चाखलाग्दो कुरा यो छ कि तपाईँ अनुग्रह ग्रेस शब्द कहीँ पनि त्यति धेरै देख्नुहुन्न, सुन्नुहुन्न। तपाईँ प्रेम शब्द, लभ वा शान्ति, पीस शब्दको देख्नुहुन्छ, सुन्नुहुन्छ। तिनीहरू अति नै सुप्रसिद्ध आम शब्दहरू हुन् र तिनीहरू यानि ती शब्दहरू बाइबलबाट हुन्, तर प्राय गरेर परमेश्वरको वचनमा तिनीहरूको अर्थ के हो सो तिनीहरूको अर्थ वा तात्पर्य हुँदैन। शान्ति पीस परमेश्वरसँग मिलाप हो, किनभने हाम्रो अपराधहरू पापहरू क्षमा गरिएका छन्। मित्र, परमेश्वरको अनुग्रहको बारेमा हामीले केही कुरा थाहा नपाउँजेलसम्म हाम्रा पापहरूले यानि हाम्रा पापहरूको अधर्महरूको कहिले पनि क्षमा हुन सक्दैन। भनिएको छ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस्। कसबाट अनुग्रह र शान्ति भन्दा परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट। मित्र, अनुग्रह र शान्ति हाम्रा पिता परमेश्वरबाट हुन्। वास्तवमा भन्नु नै पर्ने हो भने उहाँ हाम्रा परमेश्वर बन्नुभयो जब हामीले परमेश्वरको अनुग्रहको अनुभव गर्छौं र परमेश्वरको पवित्र आत्माद्वारा पुनर्जन्म वा नयाँ जन्म पाउँछौ। अनुग्रह र शान्ति प्रभु येशु ख्रीष्टबाट पनि आउँछ। किन पौलले यो भनेनन् कि अनुग्रह र शान्ति पवित्र आत्माबाट आयो? के पौल त्रिएक परमेश्वरमा विश्वास गर्दैनन्? ओ, निश्चय नै उसले विश्वास गर्दछ। तर पवित्र आत्मा पहिले नै एफिसीका विश्वासीहरूमा आफ्नो बास बनाइसक्नु भएको थियो। मित्र, आज हामीले देख्यौं एफिसी एक अध्याय एक र दुई पदबाट परिचय भाग जुनमा हामीले देख्यौं पाउलको एफिसियनहरूलाई अभिवादन। अर्को दिनमा हामी देख्नेछौ परमेश्वर पिताले मण्डलीको योजना गर्नुभयो। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।